नमस्कार, रेडियो कार्यक्रम हाम्रो बोलीबाट प्रविधि संयोजनमा मिनर्वा बच्चाचार्यका साथमा म विद्या चौधरी। आदरणीय श्रोता, कार्यक्रम हाम्रो बोली हरेक हप्ताको आइतबार यसै समयमा तपाईँहरूको माझ रेडियो नेपालको मिडियम वेबका साथै एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 MHz र अनलाइनमा www.radionepal.gov.np लगन गरेर विश्वको जुनसुकै ठाउँमा बसेर हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो बोली कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालहरूमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूका सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ, कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरू सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत आत्मसम्मानमा अभिवृद्धि गर्दै सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। कार्यक्रमका बारेमा सुझाव, सल्लाह एवं प्रतिक्रिया दिई कार्यक्रमका विषयवस्तु चयनमा समेत यहाँहरूको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास गर्दछौँ। कार्यक्रम हाम्रो बोलीमा आज हामीले अनिल कान्छा नेपालीसँग टेलिफोनमा कुराकानी गरेका छौँ। उहाँ पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ। पाल्पा जिल्ला रामपुर नगरपालिका एक हाङ्गे पिपलमा बस्नुहुन्छ उहाँ। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। अनिलजी, कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
हस्, धन्यवाद हजुर लगायत हाम्रो रेडियो नेपाल परिवारलाई चाहिँ विशेष मलाई यहाँसम्म ल्याएर होइन आफ्नो कुराहरू राख्न दिनुभएको छ। विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु विशेष हजुरलाई।
यहाँको बाल्यकाल कस्तो रह्यो नि?
मेरो बाल्यकाल भन्नु पर्दाखेरि काखमा हुर्किँदै गर्दाखेरि जुन आमा बाबाको माया ममताले नै हुर्के भन्नु, अब त्यसपछि चाहिँ दुई ढाई वर्ष पछि पुनः दृष्टिविहीन हुन पुगे। कसै हुन पुगे भने अब यो पिनास भन्ने होइन यो गाउँघरकै रोगको कारणले गर्दाखेरि म दृष्टिविहीन हुन पुगेर, म दृष्टिविहीन कसरी हुन पुगे भन्ने चाहिँ मैले कसरी थाहा पाएँ भने म 5-6 वर्ष पुगेपछि बल्ल मलाई थाहा भयो म अन्धकारमा रहेछु र म पूर्ण दृष्टिविहीन रहेछु भन्ने चाहिँ त्यति बेला बल्ल मलाई फिल भयो। मलाई चाहिँ त्यति बेला कस्तो फिल भयो भने म दृष्टिविहीन जब 5-6 वर्ष भएको थाहा पाइसकेपछि मेरो सानसाना भाइ बहिनी जुन दिदी दाइहरू स्कुल पढ्न जाँदाखेरि सबै दाजुभाइ दिदी बहिनी स्कुल जानुहुन्थ्यो र त्यति बेला म स्कुल जान नपाउँदाको मैले अनुभव गर्दाखेरि म साँच्चीकै अन्धकारमा परेछु भन्ने चाहिँ म एकान्तमा धेरै नै रोएर बस्ने गर्थेँ होइन। अब 5-6 वर्ष भइसकेपछि पनि म एकदमै बुझ्ने थिएँ अरे, पहिल्यैदेखि मेरो आमाले भन्ने गर्नुहुन्थ्यो, एकदमै दुःख लाग्थ्यो। पछि जब ठुलो हुँदै गएँ, 16-17 वर्षको हुँदै गइसकेपछि झन् दुःखका दिनहरू भन्दा पनि मेरो आमा र बाबा साथमा हुँदासम्म चाहिँ मलाई केही पनि दुःख चाहिँ भएन, मलाई दुःखको अनुभव चाहिँ केही पनि गराउनु भएन। त्यस्तरी दुःख पाएँ भन्ने चाहिँ मलाई लागेन जब मेरो बाबा मम्मी हुनु भएन। बाबा मम्मी नहुँदाको क्षणमा चाहिँ मलाई झन् धेरै दुःखका दिनहरू आउन पुगे। बाबा मम्मी नै बितिसकेपछि मलाई दुःखका दिनहरू आए। अब दिदीहरूको बिहे भयो, दाजुहरूले अब आफै बिहे गरेर घरमा बस्नु भएन, आफ्नो आफ्नो सोच बनाएर हिँड्नु भयो। एक्लै नै बसे घरमा बसिसकेपछि धेरै दुःख भयो भनौँ। दुःखका दिनहरू चाहिँ धेरै नै झेलियो। दुःखका दिनहरू झेल्दै गर्दाखेरि कतिपय समाजका घृणा पनि भयो, समाजले पनि अर्कै तरिकाले पनि हेरे, असहयोग बिना पनि भएर बस्यो भनौँ न। अब
यी दुःखका बावजुद अब थाहा पाउनु भयो आफू अब दृष्टिविहीन भएको छु, म चाहिँ अब यो संसारलाई देख्न सक्दिनँ भन्ने कुरा आफूले थाहा पाउनु भयो। थाहा पाइसकेपछि यहाँले चाहिँ महसुस गर्नुभयो कि भएन म जस्ता त अरू पनि छन् होला यो संसारमा?
महसुस चाहिँ मैले कसरी गर्न सकेँ भने मेरो अङ्कल हुनुहुन्थ्यो, कान्छो अङ्कल, उहाँले चाहिँ पाल्पा तानसिन दमकडामा चाहिँ एउटा ब्रेल लिपि पढाउने स्कुल भेट्नु भएछ होइन, स्कुल भेटिसकेपछि घरमा कुरा राख्नुभयो अङ्कलले, बाबु त यस्तो यस्तो ठाउँमा पढ्न जान्छस् भन्नुभयो। मलाई चाहिँ एकदमै खुसी लाग्यो, पढाइ भनिसकेपछि मलाई पनि पढ्न मन चाहिँ लागेको थियो। अङ्कलले चाहिँ मैले तँलाई छोड्न लैजान्छु भन्नुभयो, हुन्छ भने मैले अङ्कलसँग, अङ्कलले लैसकेपछि म समथिङ 7-8-9 महिना जति बसेँ उहाँ है। 9 महिनासम्म बस्दाखेरि ब्रेल लिपि सिकाउनु भएको थियो एउटा हाम्रो कृष्ण सर भन्ने हुनुहुन्थ्यो, हामी जस्तै दृष्टिबिन नै, उहाँले चाहिँ सरकारी जागिर नै गर्नुभएको थियो। मलाई उहाँ सरले त्यसरी जागिर खाएको हेर्दाखेरि, जागिर खाएको थाहा पाउँदाखेरि हामीलाई नै ब्रेल लिपि सिकाउँदाखेरि नदेख्ने सरले हामीलाई नै यसरी पढाउन सक्नु भएको छ, भोलि म पनि यस्तै हुन पाएँ भन्ने लाग्थ्यो। तर अचानक म त्यसरी सिक्दै गर्दाखेरि मेरो चाहिँ मम्मी बितिदिनु भयो है। मम्मी बितिसकेपछि अनि त्यसपछि मम्मी बितिसकेपछि घरबाट खबर आयो, अनि म घरमा आएर अब मम्मीको यताउता पुण्यतिथि सबै सकाएर पछि जाने सोच बनाएको, त्यस्तै भयो। जाने अवसर चाहिँ जुटेन भनौँ न, अब आफूलाई जाने मन पर्ने मन त धेरै थियो, आर्थिक अवस्थाको कारणले गर्दा अब बाबा मम्मी नभइसकेपछि गाडी भाडा भनौँ, उहाँ होस्टेलमा खाना बस्न सुविधा नै थियो फेरिमा होइन, राम्रै थियो, आफूलाई नास्ता गर्ने खर्च, गाडी भाडा जाने आउने, त्यही आर्थिक खर्चले गर्दाखेरि मेरो अवस्था चाहिँ नाजुक भएको हो भनौँ। अब त्यति बेला चाहिँ जाने अवस्था चाहिँ मिलेन भनौँ न।
त्यसपछिको यहाँले शिक्षा आर्जन गर्न सक्नु भएन,
त्यहाँबाट चाहिँ मेरो शिक्षा के हो भनेर अलिकति बुझ्न त पाएँ, तर पूर्ण रूपमा चाहिँ शिक्षा के हो भनेर अझै पनि म शिक्षाको लागि चाहिँ अधेरो नै छु भनौँ।
यहाँ जस्तै धेरै हुनुहुन्छ दृष्टिविहीनहरू, अहिले धेरै ठुलो ठुलो प्रगतिहरू गरिसक्नु भएको छ, आफ्नो जीवन निर्वाह गरिसक्नु भएको छ, अवसर प्राप्त गर्नु भएको छ, तर बिचैमा छोड्ने सोच बनाउनु भएको छ भने उहाँहरूलाई के भन्न चाहनुहुन्छ नि यहाँले?
उहाँहरूलाई मैले के भन्न चाहन्छु भने त्यसरी बिचैमा नछन्नुहोस्, किनकि त्यसरी बिचैमा छोड्दाखेरि दुःख पाइने रहेछ होइन। अब जस्तै म आफूलाई नै राम्रोसँग केलाएर हेर्दाखेरि पहिलाका दिनहरूमा सायद मम्मीहरू जे जस्तो हुनुभयो, म घरको लागि केही नसोचेर म हिँडेको भए सायद म आज ठाउँमा हुन्थे। मैले जति पनि साथीहरूलाई के आग्रह गर्छु भने त्यसरी बिचैमा आफूले केही थाल्नु भएको छ भने बिचैमा छोडेर नयन दिनुहोस्, राम्रोसँग गर्नुहोस्। यदि तपाईँहरूको परिस्थितिले छोडिहाले पनि पछि त्यसलाई चाहिँ निरन्तरता दिनुहोस् भन्न चाहन्छु, र साथीहरूलाई अगाडि बढ्नुहोस्। मौका भनेको एकचोटि आउँछ, फेरि फेरि समय भनेको होइन एकचोटि आउँछ। अब त्यो समयलाई चाहिँ आफूले सदुपयोग गर्न जान्यो भने आफ्नो लाइफ चाहिँ आफैलाई नै मिल्दो रहेछ, आफूलाई नै सजिलो हुँदो रहेछ भन्न चाहन्छु साथीहरूलाई। किनकि अब म आफैलाई राम्रोसँग बुझाएर केलाएर होइन यसरी हेर्दाखेरि आज लाग्छ कि सायद म पनि त्यही ठाउँमा भएको भए म पनि कुनै ठाउँमा हुन्थे होला भन्ने सोच चाहिँ आउँछ मलाई अझै पनि, पछुतो लाग्छ। जुन मैले आफूलाई बुझेर हेर्दाखेरि अहिले म आफै पछुताइरहेको छु, त्यही कारणले चाहिँ तपाईँहरूले गर्दै गरिरहेको केही थालनी कामहरू थाल्नु भएको छ भने आफूले आफैलाई पछुताउने चाहिँ वातावरण चाहिँ सिर्जना नगर्नु होला भन्न चाहन्छु।
अनिलजी, कुराकानी गरिरहँदा यहाँ धेरै पटक भन्नुभयो समाजबाट मैले धेरै दुर्व्यवहारमा परेँ र मलाई धेरै दुःख लाग्यो त्यो कुरामा, म आफ्नै कारणले यो अवस्थामा पुगेको होइन तर उहाँहरूले यो कुरा चाहिँ बुझिदिनु भएन भनेर भन्नुभयो। कस्तो कस्तो खालको दुर्व्यवहारमा पर्नु भयो नि यहाँले?
म कस्तो कस्तो दुर्व्यवहारमा परेँ भन्दा, दुर्व्यवहार कसरी अपाङ्गतालाई गर्ने व्यवहार, अर्को मान्छेलाई गर्ने व्यवहार मैले कसरी छुट्याएँ भने, गाउँमा म डुल्दै गर्दाखेरि जाँदै गर्दाखेरि गाउँका मान्छेहरूले के गर्नुहुन्थ्यो भने, हुन्छ नि एउटा अपाङ्गतालाई गर्ने व्यवहार, आँखादेखि अन्ध, यस्तो यस्तो भन्नुहुन्थ्यो। मैले केही राम्रो कुरा गर्दा पनि यस्ताले बोलेका चिज पनि कसले सुन्छ भनेर भन्नुहुन्थ्यो, त्यस्तै त्यस्तै नराम्रो व्यवहार नै देखाउनुहुन्थ्यो। सानो भाइसँगै थिएँ होइन, भाइ इन्डियातिर थियो, धेरै दुःख झेले, त्यति बेला चाहिँ म एक्लै हुने, अब भाइले चाहिँ कोभिडमा पैसा पठाउन नसक्ने होइन, अब आर्थिक खर्च चाहिँ एकदमै जटिल भयो। मैले गाउँमा सपोर्ट माग्दा पनि नदिने, यसले कमाउन सक्दैन, नदेख्ने मान्छे दिन सक्दैन, 500-1000 रुपियाँ माग्दा पनि मैले पाउने थिइनँ, घरबाटै पैसा हाल्न पठाउनु थियो। दुःख झेल्दै गर्दाखेरि कमाउने दाइहरूको 1 रुपियाँ पनि सपोर्ट पाइनँ, सपोर्ट मिले नमिल्दाखेरि दुःख एकदमै झेले भनौँ। भाइ पनि राम्रो कमाइ भयो, भाइ अहिले कमाएर घरतिरै आएको छ, अहिले चाहिँ केही सरल केही सहजता चाहिँ मिलेको छ।
राज्यले दिएको सेवा सुविधामा कतिको सन्तुष्ट हुनुहुन्छ नि?
सेवा सुविस्तामा चाहिँ मैले त्यसरी पाइन पनि भन्दिनँ, पाएँ पनि भन्दिनँ, किनकि राज्यले जे गरेको छ अब ठिकै गरेको छ भनौँ, किनकि सबैलाई सन्तुष्ट दिन त अब राज्यसँग पनि आफूले सकेको चाहिँ गरेकै छ भनौँ। अब मैले धेरै रेडियो नेपाल सुन्ने भएको कारणले गर्दाखेरि दृष्टिबिनहरू होइन हेरेर रातो कार्ड बनाइदियो, पूर्ण देख्ने र अब जब हुने र नहुनेलाई, कतिपयले त जब गर्नै सकेका छैनन् नि त विकट ठाउँमा भएको कारणले गर्दाखेरि, हो त्यस्ता मान्छेहरूलाई हेरेर रातो कार्ड बनाइदियो भने के अझै सस्ता हुन्थ्यो होला, अझै सजिलो हुन्थ्यो होला भन्न चाहन्छु। सरकारले राम्रो गरेको छ होइन, अब कतिलाई दिएर सक्छ र सरकारले पनि उसले सकेको सहयोग चाहिँ गरेकै छ सरकारले भन्न चाहन्छु मैले चाहिँ।
यहाँ केही काम विशेषले घर बाहिर निस्किनु भयो भने के कस्ता कठिनाइहरू सामना गर्नुपर्ने अवस्था आउँछ नि?
एक त मलाई मेरो दिदी बहिनीहरूले माया ममता दिएको कारणले गर्दाखेरि घर बाहिर एक्लै हिँड्नै दिनुहुन्न, कसैको सहारा मिल्यो भने छु म, आफै सहारा मिलेन भने म घरको वरिपरि हिँड्न सक्छु, घरमा घरासी कामहरू जे पनि गर्न सक्छु है, अब खाना बनाउनदेखि लिएर हरेक काम चाहिँ गर्छु, भाँडा धुने, खाना बनाउने, भाँडा धुने, घर सरसफाइ राख्ने, आफ्नो कपडा धोइ पखाली गर्ने होइन, अब यिनी सरसफाइ चाहिँ मैले सबै गर्छु। र घरबाट बाहिर हिँड्दाखेरि मलाई कसैको नि कसैको सहारा चाहिँ चाहिन्छ, म एक्लै लट्ठी टेकेर म एक्लै हिँड्छु भन्ने मलाई त्यस्तो हुँदैन, म कसैको सहारा धेरै हिँड्नु पर्छ।
केही सिप सिक्न पाए मैले आफ्नो जीवन गुजारा चलाउनका लागि मलाई सजिलो हुन्थ्यो भनेर कुरा राख्नुभयो, कस्तो खालको सिप सिक्न मन छ नि यहाँलाई?
जस्ताले विशेष बसेरै सिक्ने सिप पायो भने मलाई सिप सिक्ने रहर चाहिँ छ, तर भर पर्दो मान्छे अलि विश्वास लाग्दो मान्छे भयो भने केही न केही सिप चाहिँ सिक्थे होला भन्ने लाग्छ। बसेर सिक्ने सिप जुनसुकै पनि आफूले हातले गर्ने सिपहरू चाहिँ गर्थे होला भन्ने लाग्छ। हाम्रै यो रेडियो नेपालकै कार्यक्रमहरू पनि मैले कतिपय सुन्ने गर्छु होइन, स्थानीय एफएमहरूमा पनि कतिपय बजेका कार्यक्रमहरू सुन्ने गर्छु। मैले सुन्दै गर्दाखेरि उहाँहरूले पनि भन्ने गर्नुहुन्छ के अब सिप सिक्छु, अब यस्तो गर्छु, म चाहिँ यो ठाउँमा पुगेँ भनेर, यो यस्तो ठाउँमा पुगेँ भनेर भन्नुहुन्छ।
यहाँ गीत सङ्गीततिर पनि एकदमै रुचि छ मेरो भन्नुभयो, आज पनि हामीलाई केही सुनाउनुहुन्छ कि?
मैले एउटा एल्बम पनि निकालेको थिएँ होइन, मेरै वास्तविक कोठाभित्र रहेर, जुन मेरो बाबा मम्मी नै बितिसकेपछि म आफै शब्द लय गरेर ल्याएको छु। यो गीतमा सहयोग गर्ने मेरो आदरणीय दाजु हुनुहुन्छ बिन्दु खत्री, त्यसपछि प्रिय साथी भन्न रुचाउँछु करण राणा मगर, उहाँले सहयोग गर्नु भएको छ होइन यो गीतमा, शब्द लय मेरो आफ्नै छ, म एक टुक्रा गाएर सुनाउँछु है त। दृष्टि बिहीन रायो जिन्दगी, ओहो ओ किन यहाँ जन्म दिसने ए दैव, दुबै आँखा राखे बन्दगी, आहा बाबा आमा छोडेर गए नि, छोडेर गए नि, ओहो ओ कसले देख्छ म दुखी रोए नि, दृष्टि बिहीन रायो जिन्दगी, ओहो ओ किन यहाँ जन्म दिसने ए दैव, दुबै आँखा राखी बन्दगी। हजुर धन्यवाद।
हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यो समय यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। आजको कार्यक्रम हाम्रो बोलीमा हामीले पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर 1 का हाङ्गे पिपलका अनिल कान्छा नेपालीसँग कुराकानी गरिरहेका छौँ, पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ। फेरि पनि हामी कुराकानी तर्फ नै लागौँ। जीवन के हो जस्तो लाग्छ नि यहाँलाई?
म जन्मदिनी आमाको काखमा हुर्किँदै खेल्दै होइन जुन दुःखहरू झेल्दै आउँदै गर्दाखेरि जीवन यही नै हो जस्तो लाग्छ। जति पनि मैले आफ्नो दुःखहरू सङ्घर्षहरू झेले मलाई सुख थियो। बाबा मम्मी हुँदाखेरि मलाई एकदमै केहीमा पनि दुःखको महसुस हुनै दिनु भएको थिएन भने अहिले जीवन के हो भनेर सिकेँ कि मैले जुन मेरो बाबा मम्मी घुमिसकेपछि बल्ल दुःख पाएर जिन्दगी भनेको दुःख सुख नै यही हो भन्ने चाहिँ लाग्छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई नराम्रो नजर र दुर्व्यवहार गर्ने जुन समाज छ अहिले पनि हाम्रो,
अपाङ्गता भनेको व्यक्तिलाई चाहिँ तपाईँहरूले त्यसरी दुर्व्यवहार चाहिँ नगर्नु होला होइन। अब अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ जुन हेला घिडा सहनु परेको छ नि उहाँहरूले चाहिँ मन चाहिँ नदुखाउनु होला भन्न चाहन्छु। किनकि हामीले यस्तै दुःख सुख नै भोग्यो भने जीवन के हो भनेर आफूले आफूलाई चिन्न पाइँदो रहेछ भनेर भन्न चाहन्छु। अपाङ्गता भएका व्यक्तिलाई चाहिँ तपाईँहरूले दुर्व्यवहार गर्नुको सट्टा बरु होइन तपाईँहरूले माया ममता दिन सक्नुहुन्छ, राम्रो बोली दिन सक्नुहुन्छ। तपाईँहरूले सकेको सहयोग गर्ने मन छ भने गर्नु होला होइन। मन छैन भने मिठो माया ममता मिठो बोली दिएर पनि त तपाईँहरूले हौसला दिन सक्नुहुन्छ भन्न चाहन्छु। र गाउँमा जति पनि हुनुहुन्छ होइन अपाङ्गता व्यक्तिहरू, बजारमा त धेरै परिवर्तन भइसकेको छ र गाउँमा पनि बुझिदिने प्रयास गर्नु होला। अपाङ्गता भएका व्यक्तिहरूलाई हेला घेडा दुर्व्यवहार गर्नुभयो भने उहाँहरूको जीवन झन् जटिल हुन पुग्छ होइन। नराम्रो सोच गर्नुहुन्छ तपाईँहरूले हौसला माया ममता दिनुभयो भने उहाँहरूलाई केही बाँच्ने साहस र केही अगाडि बढ्ने हौसला चाहिँ मिल्छ भन्न चाहन्छु। प्रकृतिले दिइसकेपछि हामीले बग्नु नै पर्यो। त्यसैले गर्दाखेरि तपाईँहरूले जति पनि अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ यस्तो भनेर चाहिँ जुन हेला दुर्व्यवहार चाहिँ नगर्नु होला भन्न चाहन्छु।
राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर छुट्टै नीति नियम कानुनहरू बनाइदिएको छ, कतिको जानकार हुनुहुन्छ नि?
नीति नियमहरू यो जुन स्वास्थ्य बिमा भनिन्छ होइन, स्वास्थ्य बिमा भनिन्छ, तर सरकारले जति पनि नीति नियम ल्याएको छ नि त्यो पूर्ण रूपमा चाहिँ कतिपय ओडामा सरकारले गरेको भन्दा पनि राम्रो गरेको छ। कतिपय ओडामा चाहिँ होइन अब यो स्थानीय भने नगरपालिका होइन यस्तो गर्न सकेको छैन होला जस्तो लाग्छ मलाई। मैले त्यस्तो सेवा सुविधा चाहिँ केही पनि पाएको छैन भन्न सक्दिनँ। भत्ताहरू दिन्छ होइन मलाई, यो चार महिनामा चाहिँ मलाई 64,000 भत्ता आउँछ होइन, त्यही नै हो म सरकारको पाउने भनेकै त्यही हो, नत्र भयो अरू मैले केही पनि पाएको छैन। यो रेडियो नेपालमा चाहिँ न्युजहरू पनि सुन्दै थिएँ, यो अपाङ्गता मन्त्री बनेको छ अरे भन्ने सुनेको थिएँ। हाम्रो संविधानमा पनि लेखिएको छ अरे होइन, यो दृष्टिबिनहरूलाई नभएर जति पनि अपाङ्गताहरू हुनुहुन्छ जति पनि होइन सबैलाई सम्मान अधिकार बाँच्न पाउने हक र विशेष शिक्षाको लागि पनि सम्मान अधिकार छ भनेर चाहिँ लेखिएको छ भन्छन्। विशेष अपाङ्गता मन्त्री छ भनेर चाहिँ मैले सुनेको छु। अपाङ्गता मन्त्री भइसकेपछि त अपाङ्गतामा जुनसुकै अपाङ्गता भए पनि उही नै हो। के आग्रह गर्न चाहन्छु भने स्वास्थ्य बिमा भइसकेको जुन सरकारले चाहिँ अपाङ्गता भएको व्यक्तिलाई चाहिँ वर्षै पछि जुन एकदमै बिरामी भएर आफ्नो घरको आर्थिक अवस्थाले गर्दाखेरि परिवार गुमाउनु पर्छ होइन, सरकारलाई के आग्रह गर्छु भने एउटा स्वास्थ्य बिमा भइसकेपछि अपाङ्गता भएका व्यक्तिहरूलाई घरमा के कस्तो छ होइन, अब हामी प्राय बाहिर डुल्न घुम्न जान सकिन्न नि त, अब उसको बिपी चेक गर्ने नजिक स्वास्थ्य संस्था भएदेखिबाट अब बिपीहरू चेक गरिदिने अनि त्यस्तो आइदियो भने राम्रो हुन्छ होला जस्तो लाग्छ। र अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ निशुल्क चाहिँ स्वास्थ्य बिमा नै गराइदिएदेखि म अझै आभारी हुने।
अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर धेरै सङ्घ संस्था खोलिएका छन् उनीहरूको हक अधिकारका लागि आवाज उठाउने भनेर। ती संस्थाहरूले गरेका कामहरू प्रति यहाँ कतिको खुसी हुनुहुन्छ र के कस्ता सहयोगहरू लिनु भएको छ अहिलेसम्म?
मैले त्यस्तो केही पनि सहयोग लिएको छैन, कहीँबाट पनि त्यस्तो सहयोग पनि पाएको छैन। मैले यो अपाङ्गता संस्था खोलिएको छ भनेर मैले हाम्रै रेडियो नेपालबाट स्थानीय एफएमबाट पनि सुनेको छु, अझै विशेष मैले रेडियो नेपालबाट सुनेको छु किनकि नियमित हाम्रो बोली रेडियो नेपालबाट एकदमै सुन्ने गर्छु। के आग्रह गर्न चाहन्छु भने यो संस्थालाई मैले के भन्न चाहन्छु भने संस्था खुलेको छ भनेर चाहिँ हामीले जानकारी पाइन्छ र बजेट पनि उहाँहरूले अवश्य नै पाउनु भएको छ, तर त्यो बजेट कहाँ खर्च भएको छ, के कति कस्ता अपङ्गतालाई हेर्नु भएको छ, कहाँ सहयोग गर्नु भएको छ, त्यो पनि हामी सुन्न पाए आभारी हुन्थ्यौँ होला, त्यो पनि हामीले जान्न पाए आभारी हुन्थ्यौँ।
अहिले अनिलजी, प्रत्येक नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर पनि उहाँहरूलाई केही सिपमूलक तालिम दिन सकौँ, केही उहाँहरूलाई नयाँ जानकारी दिन सकौँ, केही कार्यक्रममा सहभागी हुनु भएको छ कि छैन त अहिलेसम्म?
म त्यस्तोमा कहीँ पनि सहभागिता भएको छैन दिजु। भन्नु पर्दाखेरि अब जे पनि सुन्छु होइन, हाम्रो रेडियो नेपालबाट सुन्छु, अब रेडियो नेपालबाट सुनिसकेपछि यस्तो भए रहेछ, हामीले कहाँ सम्पर्क राख्ने होला, कहाँ बुझ्ने होला भनेर जानकारी पाए पनि हुन्थ्यो भन्ने चाहिँ लाग्छ मलाई। तर चाहिँ म त्यस्तोमा चाहिँ कतै पनि सहभागिता भएको छैन। सेवा सुविधाको लागि जति पनि संस्था खोलेको छ नि, यो संस्था खोलेको छ भन्ने चाहिँ जानकारी छ, तर सहभागिता चाहिँ छैन।
विशेष गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिले जीवन चलाउनका लागि अहिलेको परिवेशमा कुरा गर्ने हो भने निकै नै सहज बनाइदिएको छ। यहाँ कतिको सहज रूपले काम गर्नुहुन्छ, प्रविधिलाई कतिको युज गर्नु भएको छ?
नेटहरू पनि चलाउँदिन है, अब किबोर्ड फोन नै हो, किबोर्ड फोनबाटै हो मैले जससँग पनि कुरा राख्ने, कुरा गर्ने होइन। अब प्रविधिमा चाहिँ मलाई पनि अरू साथीहरूले यस्तो सेवा सुविधा, यसरी फोन चलाउने, स्क्रिन फोनहरू मैले यसरी चलाउँछु भन्दाखेरि मलाई पनि रङ्ग लाग्छ, चलाउन पाए हुन्थ्यो, चलाउने चाहिँ अब आफ्नो इच्छा पुरा गर्न पाए हुन्थ्यो भन्ने चाहिँ लाग्छ। तर आफूले खै पढेन होइन, अब नदेख्नुको कारणले गर्दा चाहिँ म प्रविधिबाट पछि नै छु भनौँ, के अरे विशेष म नपढेको कारणले गर्दाखेरि होइन, स्कुल नगएको कारणले गर्दाखेरि, अब शिक्षासँग वञ्चित भएको कारणले गर्दाखेरि, जति पनि शिक्षा लिनु भएको छ, जति पनि पढ्नु भएको छ, जति पनि अब प्रविधिको चाहिँ विकास गर्नु भएको छ, आफूले हरेक चिजको चाहिँ प्रविधिको चाहिँ विकास गर्दै होइन अगाडि बढ्दै हुनुहुन्छ। प्रविधि चाहिँ राम्रोको लागि र अवश्य नै आफूलाई चाहिँ अगाडि बढाउने छ।
जसको घरमा अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू अहिले पनि आफ्नो बाल बालिकालाई स्कुलसम्म पुर्याउन सक्नु भएको छैन, उहाँहरूलाई के भन्न चाहनुहुन्छ यहाँले?
अपाङ्गता सानसानो भाइ बहिनी हुनुहुन्छ, उहाँको बुवा मम्मीहरूलाई मैले के आग्रह गर्न चाहन्छु भने, शिक्षाबाट वञ्चित चाहिँ नगराउनु होला, राम्रोसँग शिक्षा दिनु होला, जुन तपाईँहरू विकट ठाउँमा भए पनि राम्रो हौसला दिनु होला, राम्रो माया ममता बोली दिनु होला, अवश्य तपाईँको बाल बच्चाले केही शिक्षाको विकास गर्नुहुनेछ। यदि तपाईँहरू विकट ठाउँमै हुनुहुन्छ भने, ब्रेल लिपि स्कुल कतै थाहा पाउनु भएको छ भने, बच्चालाई चाहिँ त्यहाँसम्म तपाईँले पुर्याइदिनु होला, र होस्टेलमा चाहिँ सेवा सुविधाको चाहिँ एकदमै राम्रो हुन्छ, खाना बस्न जुनसुकै होस्टेलमा पनि फ्री नै हुन्छ, र बच्चालाई चाहिँ शिक्षाबाट चाहिँ वञ्चित नगराउनु होला भन्न चाहन्छु। जस्तै शिक्षा लिँदै गर्दाखेरि शिक्षा मात्र दिएर हुन्न, बालबच्चालाई स्वास्थ्यमा पनि कुरा आउँछ, स्वास्थ्यमा जुन सानसाना भाइ बहिनी हुनुहुन्छ भने, हामी पनि कुनै बेला त्यस्तै सानसाना भाइ बहिनी थियौँ, बालबच्चा थियौँ, जुन बाबा मम्मीको केयर नपुग्दाखेरि विकट ठाउँमा हुँदाखेरि, त्यति बेला डाक्टरको र हस्पिटलको जमाना पनि थिएन, त्यही कारणले गर्दाखेरि हामीले आफ्नो आँखाको ज्योति गुमाउन पुग्यो, र तपाईँहरूले सक्नुहुन्छ भने तपाईँको बालबच्चालाई स्वास्थ्य जाँच महिना महिनामा हुन्छ कि वर्ष वर्षमा हुन्छ, जुन मेरो आफ्नो दृष्टि गुमेकै कारणले गर्दाखेरि एउटा पिनास भन्ने थियो रोग होइन, त्यही रोगले गर्दा नै आज म दृष्टिविहीन हुन पुगेको छु, र तपाईँहरूको बालबच्चालाई स्वास्थ्यमा चाहिँ एकदमै ध्यान दिनु होला, मेरो बच्चाले चाहिँ देखेको छ, राम्रोसँग देखेको छ भनेर केयर गर्नुहुन्न, पछि पछुताउनु पर्छ, स्वास्थ्यमा चाहिँ एकदमै ध्यान दिनु होला, राम्रोसँग चाहिँ चेकअप गरिराख्नु होला, स्वास्थ्यमा एकदमै हेरविचार राख्नु होला भन्न चाहन्छु।
हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट धेरै धन्यवाद छ।
हस् धन्यवाद। मेरो मनमा लागेका जति पनि मेरो दुःखका कुराहरू राख्ने चाहिँ अवसर दिनुभयो हजुर लगायत हाम्रो रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा जुन हामी दृष्टिविहीनहरूलाई चाहिँ समाजले गरेका घृणाहरू छन् त्यो चाहिँ हट्दै जाओस् भन्न पनि चाहन्छु, र सरकारले चाहिँ हामी दृष्टिविहीनहरूलाई छुट्याओस्, बरु दृष्टिविहीनहरूको कार्ड पनि उस गरोस्, जब हुने र जब गर्न सक्ने र नसक्नेलाई चाहिँ केही राहत सरकारले मिलाओस्, अपाङ्गता भएका व्यक्तिलाई नराम्रो दृष्टिकोणले पनि हेर्ने गरिन्छ, गाउँघरदेखि लिएर अफिसमा, त्यसपछि कतिपय नराम्रै व्यवहारले हेर्ने गरिन्छ, के भन्न चाहन्छु चाहन्छु भने त्यस्तो दुर्व्यवहार गर्नुहुन्छ भने आजैदेखि चाहिँ तपाईँहरूले त्यस्तो व्यवहार गर्न छोड्नुहोस्। त्यस्तो कानुन छ कि जुन अपाङ्गता व्यक्तिहरूलाई तपाईँहरूले दुर्व्यवहार गर्नुभयो भने नराम्रो हिंसा त्यस्तो गर्नुभयो भने होइन हाम्रो नेपालमा पनि अपाङ्गताको लागि पनि कानुनको सजाय छ भन्न चाहन्छु। र शिक्षाकै बारेमा जोड्न चाहे मैले जुनै व्यक्तिलाई पनि तपाईँहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई नराम्रो दृष्टिकोण शिक्षामा पनि त्यसरी नहेर्नु होला र यसले गर्न सक्दैन भनेर चाहिँ त्यसरी नहेप्नु होला। अपाङ्गता भएका व्यक्तिले पनि केही न केही गरेका छन् होइन आफ्नो ठाउँमा रहेर शिक्षादेखि चाहिँ वञ्चित नगराउनु होला भन्न चाहन्छु।
कार्यक्रम हाम्रो बोलीमा हामीले अनिल कान्छा नेपालीसँग कुराकानी गर्यौं। उहाँ पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर 1 हाङ्गे पिपलको स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ। आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आउँदो आइतबार यही समय भेट हुने बाचाका साथ प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य र म विद्या चौधरी बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
मनको आँखाले संसारलाई हेर्छौं, विश्वासले टेकी हामी अघि बढ्छौं। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौं, समाजमा केही गर्छौं। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौं, समाजमा केही गर्छौं। मनको आँखाले संसारलाई हेर्छौं, विश्वास टेकी हामी अघि बढ्छौं। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौं, समाजमा केही गर्छौं। गाह्रो सारो जस्तो हुन्छ, हिम्मतले अघि बढ्छौं, समाजमा केही गर्छौं। भनी नमिल्का हिरा
धरती फाट्छ काले जिनौ चिरा,
कौडी भनी नमिल्का हिरा
धरती फाट्छ काले जिनौ चिरा, धरती फाट्छ काले जिनौ भनी नमिल्का हिरा। मेरो दृष्टि छैन,
श्रवण शक्ति छैन,
मेरो हात कमजोर,
एउटा खुट्टा छैन।
मायाको खानी छौ,
कौडी जोडी बनी न मिल गाउँ हीरा
Tchau, tchau.